यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज 19 लोकतन्त्र दिवस, शहीदहरूप्रति श्रद्धांजलि अर्पण गरी देशभर विविध कार्यक्रमको साथ मनाइँदै। संघीय संसदको दुवै सदनको वर्ष अधिवेशन भोलिदेखि शुरू हुने र रसियाले युक्रेनी राजधानी किबमा गरेको क्षेप्यास्त्र आक्रमणमा 9 जनाको मृत्यु। आक्रमणपछि युक्रेनी राष्ट्रपतिको दक्षिण अफ्रिकाको भ्रमण रद्द। समाचार अब विस्तारमा। आज देशभर 19 लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धांजलि अर्पण लगायत विविध कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्वत 2062-63 सालको जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्दै 2063 वैशाख 11 गते अर्थात आजकै दिन वर्तमान राजनीतिक व्यवस्थाको आधार स्थापना गरेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विक्रम सम्वत 2059 जेठ 8 विघटित संसदको पुनर्स्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा तथा निरंकुशता पराजय भएको विक्रम सम्वत 2063 वैशाख 11 स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ। निरंकुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादी सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणा मार्फत विक्रम सम्वत 2063 वैशाख 15 गते प्रतिनिधि सभाको बैठक आह्वान गरिएको थियो। जनआन्दोलन को बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधान सभाको निर्वाचनद्वारा गठित संविधान सभाबाट विक्रम सम्वत 2072 साल असोज 3 गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो। संघीयता बमोजिम संघ प्रदेश र स्थानीय तहको दुई पटक निर्वाचन भई अहिले मुलुक संघीयताको अभ्यासमा छ। लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले देशको समृद्धिको निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड़ दिनु भएको छ। लोकतन्त्र भन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई आत्मसात गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता उल्याइएको छ। विक्रम सम्वत 2062-63 आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरंकुश शासनको अन्त्य भएको दिनको सम्झनामा 2065 सालदेखि वैशाख 11 गते लोकतन्त्र दिवस मनाउन थालिएको हो। लोकतन्त्र दिवसकै अवसरमा आज नेकपा एमाले काठमाडौँको भ्रुकुटी मण्डपमा युवा उत्सवको आयोजना गरेको छ। जनआन्दोलनको बलमा निरंकुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमाले उत्सव मनाएको छ। स्वदेशमा रोजगारी र समृद्धिको लागि युवाहरूको लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन्। एमाले निकट युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा 40 वर्ष मुनिका करिब 1 लाख युवा सहभागी हुने बताउनुभयो। कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ। आज लोकतन्त्र दिवस देशभर विविध कार्यक्रमको साथ मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधि सभा विघटन गरी सम्पूर्ण सत्ता आफ्नो हातमा लिएपछि 2062 सालमा शुरू भएको जनआन्दोलनको बलमा 2063 वैशाख 11 गते प्रतिनिधि सभाको पुनर्स्थापना गर्न राजा बाध्य भएको स्मरण गर्दै यो दिवस मनाइने गरिएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले 2061 साल माघ 19 गते सम्पूर्ण सत्ता आफूले लिएपछि शुरू भएको जनआन्दोलन 2063 वैशाख 11 गते प्रतिनिधि सभाको पुनर्स्थापनासँगै टुंगिएको थियो। त्यस दिन पूर्व राजा शाहले राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त गरेको जनभावना अनुरूप प्रतिनिधि सभालाई पुनर्स्थापित गरिएको घोषणा गर्नुभएको थियो। 2062 सालको जनआन्दोलन तात्कालीन 7 दल र सशस्त्र द्वन्दमा रहेको माओवादी सहभागितामा भएको थियो। तात्कालीन माओवादी शान्ति प्रक्रियामा आउने र संविधान सभा मार्फत संविधान बनाउने मूल सहमतिका साथ जनआन्दोलन भएको थियो। 2063 साल जेठ 4 गते बसेको पुनर्स्थापित प्रतिनिधि सभाको बैठकले राजाको अधिकारहरूको कटौती गर्दै मुलुकको सार्वभौम सत्ता नेपाली जनतामा रहेको घोषणा गरेको थियो। प्रतिनिधि सभाका तात्कालीन सभामुख सुभाष चन्द्र नेमवाङ:
नेपाल राज्यको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्री परिषदमा निहित रहनेछ। श्री 5 को सरकारलाई अब उपरान्त नेपाल सरकार भनिन्छ।
निरंकुशताको विरोधमा आन्दोलनरत सात राजनैतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादी सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणा मार्फत विक्रम सम्बत 2063 वैशाख 15 गते प्रतिनिधि सभाको बैठक आह्वान गरिएको थियो। 2063 साल जेठ 4 गते बसेको पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला
शान्तिपूर्ण जनआन्दोलनबाट जनताले प्राप्त गरेको अधिकार फिर्ता ल्याएर जनतालाई सार्वभौम र राजकीय स्रोतको शक्तिको स्रोत जनता हुन् भन्ने कुरालाई हामीले स्थापित गरेका छौं। अब कसैले पनि दुस्साहस गरेर प्रतिनिधि सभाको घोषणा 63 अवमूल्यन गर्न खोज्यो भने त्यसले दुष्परिणाम उत्पन्न गर्छ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधान सभाको निर्वाचनद्वारा गठित संविधान सभाबाट 2072 साल असोज 3 गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो। सोही बमोजिम संघ प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक संघीयताको अभ्यासमा अगाडि बढ़िरहेको छ। राज्यद्वारा उपलब्ध गराउनु पर्ने सेवा सुविधा जनताको घर दैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपदका बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीयताको अभ्याससँगै संघ प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ। लोकतन्त्र भन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयंगम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता युवाहरूले औंल्याएका छन्।
यो दिन चाहिँ युवाले जितेको दिन हो, लोकतन्त्रले जितेको दिन हो। देशमा जनताले चाहेको व्यवस्था अनुकूल हामी अभ्यासरत भएको व्यवस्था भएर आजको दिनलाई सबैले सेलिब्रेसन गरिरहेका छौं।
नेपाली युवाहरूको लागि लोकतन्त्र आएपछि उहाँहरूले पाउनु भएको अधिकार उहाँहरूले सुनिश्चित गर्न पाउनु भएको छ, त्यो एकदमै राम्रो छ। जनताले जितेको दिन भनिएको छ, त्यो दिन मनाउनलाई धेरै नै उत्साहजनक।
आज जनताले जितेको दिन हो। जसरी गणतन्त्रमाथि भाव बोल्दै राजावादीहरू टाउको उठेरेका बेला जनतामा गणतन्त्रवादीकै शासन चाहिन्छ भन्ने मेसेज दिनलाई यो गरिएको छ, यो धेरै राम्रो छ।
अहिले राजनीतिक दलका कतिपय कमी कमजोरीलाई आधार बनाएर पुरानै व्यवस्था ल्याउनु पर्ने आवाज उठिरहेको भए पनि लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतन्त्र नै रहेकोमा कम्तीमा अहिलेका पुस्ताले बुझेका छन्। किनभने लोकतन्त्रकै कारण अहिलेका पुस्ताले स्वतन्त्रताको अभ्यास गरिरहेका छन् भने 2046 साल अघिसम्म मुलुकमा हुन नसकेको विकास निर्माण, पूर्वाधारको विकास, शिक्षा र संचारको विस्तार लगायतका क्षेत्रमा अहिले भएको तीव्र विकासले लोकतन्त्रको अपरिहार्यतालाई उजागर गर्दछ। सरिता खनाल, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, काठमाडौं।
रिपोर्टपछि बाँकी समाचार। संघीय संसदको दुवै सदनको बर्खे अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री परिषदको सिफारिशमा संसदको दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो 1 बजे नयाँ वाणेश्वरस्थित संघीय संसद भवनमा अधिवेशन शुरू हुनेछ। नेपालको संविधानको धारा 93 राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ। संसदको हिउँदी अधिवेशन गत चैत 18 गति अन्त्य भएको थियो। यसैगरी अधिवेशनमा लामो समयदेखि प्रतीक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्याउने सम्भावना रहेको छ। संसद सचिवालयले अधिवेशन सञ्चालनको लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक समयमा पास गर्न र शिक्षकहरूका समस्या समाधान गर्न पहल कदमी गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले शिक्षकहरू लामो समयदेखि सड़कमा रहे पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको निष्कर्ष निकाल्दै समस्या समाधानको लागि पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा बैठकले जोड़ दिएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका मागहरू सम्बोधनको लागि सरकारलाई दबाव पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिनुभएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो।
हाम्रो दलको तर्फबाट आम जनताका भावनाहरूलाई कसरी अभिव्यक्त गर्ने भन्ने बारेमा केन्द्रित थियो। शिक्षक साथीहरू सड़कमा झन्डै 3 हप्तादेखि आन्दोलनरत हुनुहुन्छ। त्योसँग सम्बन्धित विद्यालय शिक्षा विधेयक, यसको साथसाथै बहुप्रतीक्षित संघीय निजामती विधेयक लगायत कयौं महत्वपूर्ण अरू विधेयकहरू संसदमा छन्। सबैमा अब हाम्रो प्रस्तुति कस्तो रहने भन्ने बारेमा दलको नेताले अहिलेको समग्र राजनीतिक परिस्थिति निर्देश गर्नुभयो।
बैठकमा वैशाख 12 गतेदेखि शुरू हुने संघीय संसदको बैठकमा दलको तर्फबाट हुने प्रस्तुति र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम प्री बजेट बारे छलफल भएको थियो। बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षा बारे छलफल गर्दै अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्ति विरूद्धको संघर्षमा जनताको पक्षमा विजय हासिल भएको बताउनु भएको थियो। आगामी जेठ 9 गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ। हुम्लाका 15 देखि 60 वर्ष उमेर समूहका 96.04% नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागि हो। जिल्लाका 7 वटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ 9 गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ। आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाको लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागि बताउनुभयो। सबैको लागि खोप मानव रूपमा सम्भव छ नाराको साथ विश्व खोप सप्ताह आजदेखि शुरू हुँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अप्रेल महिनाको अन्तिम साता विश्व खोप सप्ताह आयोजना हुँदै आएको छ। विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जगाउनु तथा खोपको प्रयोगलाई प्रवर्धन गर्नु हो। विश्व स्वास्थ्य संगठनका अनुसार विगत 50 वर्षमा खोपमा 15.40 करोड़ जीवन जोगिए उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले इन्जिनियरहरूलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास निर्माणमा जोड़ दिनुपर्ने भन्दै सोही अनुसारको काम गर्न आग्रह गर्नुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजना सम्बन्धी योजना बनाउँदा राष्ट्र र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो। उहाँले नव प्रवर्धन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेखे प्रतिफल आउने धारणा व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। रसियाले युक्रेनी राजधानी किबमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा 9 जनाको मृत्यु हुनुको साथै 77 जना घाइते भएका छन्। रसियाले युक्रेनका अन्य भूभागमा समेत आक्रमण गरेको र आक्रमणमा 11 वटा ब्यालिस्टिक क्षेप्यास्त्र, 55 वटा क्रूज क्षेप्यास्त्र र 145 वटा ड्रोन प्रयोग गरिएको युक्रेनले जनाएको छ। यसैबीच युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सो आक्रमणको कारण दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रका रद्द गर्दै राष्ट्रपति रामा फोसालाई मात्रै भेट्दै हुनुहुन्छ। यसअघि क्रिमियामा रसियाली अधिपत्य स्वीकार नगर्ने युक्रेनी राष्ट्रपतिको भनाईलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूचाउनु भएको थिएन। राष्ट्रपति जेलेन्स्कीको सो भनाईलाई उहाँले शान्ति वार्ताको लागि हानिकारक भनी टिप्पणी गर्नुभएको थियो। भारतीय प्रहरीले कश्मीर आक्रमणका 3 संदिग्धको पहिचान भएको जनाएको छ। मंगलबार कश्मीरको पहलगाममा 26 जनाको ज्यान लिने काममा संलग्न 3 मध्ये 2 जनाको पाकिस्तानी रहेका प्रहरीले जनाएको छ। यस्तै कश्मीरमा 26 पर्यटकको मृत्यु भएको आक्रमणपछि भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ। भारतले आफ्ना कूटनीतिज्ञहरूलाई निष्कासन गर्नुको साथै ऐतिहासिक पानी बाँडफाँड सन्धि पनि खारेज गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पाकिस्तानले आक्रमणमा आफ्नो संलग्नता स्वीकार गर्दै भारतले चालेका कदमहरूको प्रतिक्रियाको बारेमा छलफल गर्न आज राष्ट्रिय सुरक्षा बैठक आह्वान गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। आज 19 लोकतन्त्र दिवस शहीदहरूप्रति श्रद्धांजली अर्पण गरी देशभर विविध कार्यक्रमको साथ मनाइँदै संघीय संसदको दुवै सदनको वर्षे अधिवेशन भोलिदेखि शुरू हुने र रसियाले युक्रेनी राजधानी किबमा गरेको क्षेप्यास्त्र आक्रमणमा 9 जनाको मृत्यु आक्रमणपछि युक्रेनी राष्ट्रपतिको दक्षिण अफ्रिकाको भ्रमण रद्द. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त नमस्कार.